زاد المعاد كندر. حديث اور اس کے راوی جو ہیں بہت بڑے صحابی ہیں, حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ. وہ روایت فرماتے ہیں کہ میں نے سنا نبی کریم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ دو دعائیں کیا کرو, دو دعائیں کیا کرو. دعا جو ہے ایک بہت بڑا وسیلہ ہے, بہت بڑا وسیلہ ہے. یہ وسیلہ ایسا ہے کہ ڈائریکٹ اللہ تک پہنچاتا ہے انسان کو, اور اللہ سبحانہ تعالیٰ سنتے ہیں, ڈائریکٹ سنتے ہیں, اور اللہ سبحانہ تعالیٰ اس کو پورا فرما دیتے ہیں. تو کتنا اہم اور ضروری میسج ہوگا اس دو دعا کے اندر. اور ویسے بھی نبی کریم صلی اللہ علیہ وسلم کا ہر ارشاد جو ہے اتنا جامع, اتنا مکمل اور اتنا حکمتوں سے بھرا ہوتا ہے, وہ ایک پورا سمندری کی طرح انسان کے پاس پہنچ جاتا ہے. تو یہ دو دعائیں جو اتنے بڑے مخص ہوگا انسان کی آخرت اور دنیا کے لیے. پہلی دعا جو بتائی اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمائی, وہ کہا کہ اللہ سے یقین مانگو. یقین جو ہے دوستو کتنی بڑی دعا ہے یہ, کہ سارا جو ہمارا معاملہ ہے آخرت کا وہ سارا یقین پر ہے. بیسی کس پہ کرتا ہے سب کچھ, جس کا تو انسان کا یقین کمزور ہوتا ہے, جس قدر یقین کمزور ہوتا ہے اسی قدر انسان اللہ کی نافرمانی کرتا ہے اور گناہ کی طرف چلتا ہے. یہ اتنا بڑا علاج ہے جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ ایک وجہ بتا دی آپ صلی اللہ علیہ وسلم نے کہ وجہ اس کی جو ہے نافرمانی کی انسان کی سب سے بڑی, کہ انسان جو نافرمان ہوتا ہے سوچتا ہے کہ میں گناہ نہ کروں, بچنا چاہتا ہے, دل میں ہوتا ہے گناہوں سے بچوں, لیکن کیونکہ یقین اس کا کمزور ہوتا ہے تو اس کمزوری کی وجہ سے وہ گناہوں سے نہیں بچ سکتا. مین وجہ یہ ہے انسان کی نافرمانی کی. اور یقین جو ہے جس قدر کمزور ہوگا گناہ ہوں گے, گناہ جو ہوں گے وہ انسان کو جہنم میں پہنچائیں گے. پہلی چیز اللہ کے نبی نے بتائی پوری کامیابی کا راز, کہ بندے کو اپنے یقین کو مضبوط کرنا چاہیے. جب کوئی دیکھے کہ بھائی مجھ سے گناہ سرزد ہو رہے ہیں, نافرمانی اللہ تعالیٰ کی ہو رہی ہے, تو کسی چیز کی طرف توجہ نہ دے, بلکہ اس کو توجہ دینی چاہیے کہ مجھے اپنی یقین کی طرف دھیان کروں, یقین جو ہے وہ ڈماڈول ہے, اس طرح دھیان نہیں جاتا, بلکہ باوجود نافرمانی کے بھی انسان کہتا ہے کہ مجھے تو پورا یقین ہے, تو یقین اس کے گناہوں پہ جم جاتا ہے بجائے اللہ کی طرف بڑھنے کے. اور اتنا بے یقین انسان ہو جاتا ہے کہ بعض دفعہ تو کیا اکثر یہ کہنے لگتا ہے انسان کہ اللہ تعالیٰ تو سنتے ہی نہیں ہے, ہمیں تو کوئی فائدہ نہیں ہے, کچھ ہے ہی نہیں ہمارے پاس, ہوگا ہی نہیں کچھ ہمارا, بچ ہی نہیں سکتا ہم گناہوں سے, یا کیا کر سکتا, نہیں ہوتا ہم سے تو بہت مشکل ہے. بہت ہی ناامید ہو جاتا ہے انسان, بہت ہی ناامید ہو جاتا ہے, وہ یقین کی بہت ہی کمزور سطح ہے انسان کی, بڑی خطرناک ہے. اللہ نہ کرے اس حالت میں انسان کو موت آ جائے اور یہ یقین ہو انسان کا, تو بھائی تو پھر کام خراب ہو گیا انسان. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اتنا بڑا پیغام دیا ہے کہ بھائی چاہیے یہ انسان کو کہ اپنے یقین کو مضبوط کرے اور بلند کرے اور اس درجے تک لے کے جائے سبحان اللہ کہ جس درجے تک وہ یہ سمجھ جائے کہ الحمدللہ کہ اللہ سبحانہ تعالیٰ موجود ہے, میں نے اس کی طرف جانا ہے, واپس بھی جانا ہے, اور مجھ سے حساب کتاب بھی ہوگا اور مجھے سزا بھی ملے گی. اس درجے تک یقین انسان کو بڑھتا چلا جائے, جس قدر یقین بڑھے گا الحمدللہ اسی قدر وہ بندہ پرہیزگار ہونا شروع ہو جائے گا, نیک ہونا شروع ہو جائے گا. تو پہلی چیز کیا فرمائی, کیا کرنا چاہیے؟ دعا. کس کی؟ یہ تو معمول بنا لیں ہم, بہت بڑی پیغام ہے. ہم سوچتے ہیں نا ہم لوگ بہت سے گناہوں میں پھنسے ہوئے, ہم لوگ سارے نفس کے چکر میں تھے نا, اس کے لیے اللہ سے دعا کریں اللہ تعالیٰ ہمیں یقین عطا فرمائے. دوسری دعا جو فرمائی ہے تو نبی صلی اللہ علیہ وسلم, وہ تھی معافات, یعنی عافیت کی دعا. یہ بہت بڑی چیز ہے عافیت. اس عافیت تعلق جو ہے حقیقت میں تو سارا انسان کے جسم کے ساتھ ہے مکمل طور. اور یہ دو اتنی جامع دعا ہیں, دو اتنی زبردست چیزیں ہیں, یقین اور عافیت, ان کے بارے میں یہ فرمایا جاتا ہے کہ سبحان اللہ ان دو چیزوں کے ساتھ یہ ایسا مجموعہ ہے کہ انسان پوری دنیا اور آخرت کے مزے لوٹنا شروع کر دیتا ہے. اتنی زبردست چیز, اور مشکل نہیں حاصل کرنا, بالکل نہیں. اللہ نے یہ ہمارے لیے سورس رکھے ہیں دو, یاد رکھیں یہ دو سورس رکھے ہیں, یقین اور عافیت, بڑی زبردست چیز. یقین جو ہے اللہ اکبر, یقین سے جہنم کی سزاؤں سے نجات ملے گی, اور عافیت سے سبحان اللہ عافیت سے جو ہے تمام انسان کی باطنی گناہوں سے نجات ملے گی. حدیث کا پورا مکمل ہو جاتا ہے انسان کا دین عافیت. تو دو دعائیں ہمارے پاس ہیں, اللہ سے یقین مانگنا چاہیے, اور دوسری چیز کیا مانگنا چاہیے؟ اللہ ہمیں عافیت دے. اب یہاں ایک چیز ضرور سمجھیں, دیکھیں دعا کا مطلب کیا ہے. یہ جو دنیا اللہ تعالیٰ نے بنائی ہے اسباب کے ساتھ ہے, سبب. اللہ تو اتنی طاقت ہے, قادر ہے, مطلب کہ کون کہے تو اس نے دنیا بنا دی تو اس کے لیے کیا ہے, کون کہے تو سب کچھ کر دے. لیکن اللہ سبحانہ تعالیٰ نے اس دنیا کو اسباب کے ساتھ رکھا ہے. میں اب دعا مانگتا ہوں, خیر میں نے تو کیا مانگنی, کوئی یہ دعا مانگتا ہے کہ اللہ تعالیٰ میری شادی کر دے, میری شادی کر دے, رشتہ نہیں آتا, کوئی مانگتا ہے دعا؟ انسان ذہن میں آ رہی, ٹھیک ہے نا. اب کہیں دعا قبول ہی نہیں ہو رہی جی, یہ بڑے شکایت کرتے ہیں نا, ہم تو مانگ رہے ہیں دعا قبول ہی نہیں ہو رہی. لیکن بیچ میں سے ایک چیز ہم بھول جاتے ہیں, یہ پوائنٹ بہت امپورٹنٹ سمجھے, بیچ میں سے ایک چیز ہم بھول جاتے ہیں کہ دنیا کیا چیز ہے؟ اسباب. کہ دعا تو آپ نے مانگی, کس چیز کی؟ شادی کی. تو کوئی سبب اختیار کیا آپ نے؟ حقیقت یہ ہے کہ دعا کا مطلب یہ ہے کہ اللہ تعالیٰ کہتا ہے کہ سبب اختیار کر, اس میں اثرات پیدا کرنا میرا کام ہے. ایک بیمار ہے, وہ اللہ سے دعا کرتا ہے اللہ تعالیٰ مجھے شفا عطا فرما, تو سبب کیا کہے گا؟ واقعی اللہ سبب اختیار کرے گا. تو کوئی گولی لے لے, کوئی ٹیبلٹ جو ڈاکٹر کہہ رہا ہے تو اس کو کھا لے, اس کو استعمال کر, لیکن گولی کے اندر شفا نہیں ہے. یہ مومن کا یقین ہونا چاہیے اس پہ, کسی انجیکشن میں شفا نہیں ہے, کسی ٹیبل پر شفا نہیں ہے. اب یہ یہاں یقین چلے گا آپ کا, یاد رکھیں, دیکھا آپ یقین ساتھ دے گا آپ کو اس پر, تو دے دیں جی گولی, ٹوٹے دل سے کہیں لو جی دے دیں. مجھے یاد ہے حضرت کا, حضرت اتنا سخت بخار تھا اس وقت, یہ بات سمجھ نہیں آتی تھی, یہ مکہ مکرمہ میں بیٹھے تھے تو ظاہر ہے ماتو پہ ڈسپینسری, اس زمانے میں ایسا تو مجھے کچھ پتا نہیں تھا, بہت سخت. میں نے ہاتھ لگایا, मैं तो एकदम लड़की मैं सच तेज बुखार। अच्छा माँ कह तो जी बड़ा बुरा हाल है। मैं बागा ढूंढा तलाश की कोई मुझे मिले डिस्पेंसरी, पूछता पूछता एक डिस्पेंसरी मिलेगी मुझे। मैंने कहा मेरे वालिद साहब में बहुत सख्त बुखार है तो ये वो, उन्होंने तीन चार लाल पीली गोलियाँ दे दी। मैं भागा भाग गया मैं हजरत साहब जी दवा है आप इसको खाए जी। मैं कि दवा में भाग लेकर आए हूँ साहब बहुत सख्त बुखार खाए दवा। सोचा कहाँ है जी कहा। तो मैं कह ये तीन चार ऐसे हाथ में ली ये खाने। अब मैं तो पानी लेने जा रहा हूँ भागने के लिए कि मैं चलो वहाँ से आज में डालता हूँ डालू पीएंगे। ऐसे किया उसे बंदर कोई नहीं पूछा सर दर्द की है बुखार की है बीमारी की है पेट की है। सुभान अल्लाह ये क्या चीज़ था यकीन था अल्लाह में। इसने क्या शफा देनी है जिस जहाँ मैं बैठा हूँ जिसकी तरफ मेरी तवज्जो है जिसको मैं याद करता हूँ जो मेरा रब है। उसने जाने किस हिकमत के तहत मुझे इस वक्त बीमार की है क्या उसकी हिकमतें हैं। मैं दवाई लेता फिर तो शिफा से लेकिन सबब तो है ना सबाब तो है ना बचने का। तो ये क्या है बात समझ आ गई ना कि दुआ का मतलब यह है कि बीच वाले दर्जे को जरूर अख्तियार करो। आपने शादी की दुआ की है अल्हम्दुलिल्लाह दिल से दुआ की है यकीन पूरा कि अल्लाह सुन रहा है देंगे। लेकिन एक दर्जा तो अख्तियार करो वो क्या है कभी शादी के लिए रिश्ते तो ढूंढो यानी किसी को कुंडी तो खड़काओ और कुछ कंप्यूटर लेके बैठ जाओ उसमें कोई शादी के देखना शुरू कर दो रिश्ते या कोई और पूछना शुरू कर दो किसी से या फिर अल्हम्दुलिल्लाह कदम आगे बढ़ाओ। कदम जब बढ़ाओगे तो आगे कोई अल्लाह ताला मामला करेगा नहीं किसी से। अब शादी कर ले करने अल्लाह ताला बच्चा दे अल्लाह ताला बच्चा दे और बीवी के पास गए ही नहीं आगे शिकायत की जैसे किसी बुजुर्ग के पास शादी भी कर ली अब तो औलाद ही नहीं हो रही। अच्छा कब कहते जी 6 महीने हो गए नहीं मतलब साल से ऊपर हो गए औलाद ही नहीं हुई। आपने बीवी के पास कितने दफा गए कहते नहीं अभी तक तो बिल्कुल करीब भी नहीं गए उनके क्योंकि बच्चा कहाँ से होगा। हालांकि हो सकता है वो देने वाली जात है कि हजरत मरियम को किया नहीं पैदा क्या था माँ थी बाप तो नहीं था इससे आगे चले हजरत आदम को पैदा किया बाप भी नहीं था माँ भी नहीं थी। सुभान अल्लाह तो बगैर माँ बाप को पैदा करती है फिर एक माँ के बगैर पैदा करती है तो वो तो हर कुछ कर सकता है। लेकिन हम जो लोग हैं हमें क्या है इस्बाब को अख्तियार करना पड़ता है। बात समझ आ रही पॉइंट समझ गए। तो हम यहाँ दुआ क्या मांगी अल्लाह ताला हमें बोलो क्या दे यकीन पहले तुम ना क्या दे हमें पहले। दूसरी दुआ क्या मांगी हमें बस खत्म होगी कबूल नहीं बीच में क्या चीज रहेगी। सुभान अल्लाह समझ गए पॉइंट में। जब यकीन की दुआ हम मांगने अल्लाह ताला से सबसे बड़े करम और नवाजिश उस चीज ये है उसका फजल ये है उसका करम ये है कि हमें अल्लाह पाक ने दुआ की तौफीक नसीब फरमा दी। ये सोचे पहले आसान बात है अगर आप यहां ना आते आज आप जिक्र में ना बैठते ना पहुंचते तो आपकी हदीस पहुंच जाती यकीन की नहीं तो उसका फजल व कमाल नहीं है कि जो मेरे इस मैसेज को समझ गया नबी की हदीस को सुन लिया उसको यकीन आ गया कि यकीन बहुत बड़ी चीज़ है उसकी तो जिंदगी बदल गई उसके तो कर्म वाला कलम हो गया अल्हम्दुलिल्लाह। क्योंकि यकीन जहां आया वहां जहन्नुम दूर बिल्कुल जहन्नुम की सजाएं खत्म। जिस कदर यकीन बढ़ता जा रहा है जहन्नुम से दूर होता जा रहा है और जब जहन्नुम से दूर होता जा रहा है तो फिर किसके करीब हो रहा है जन्नत के करीब होता चला जा। तो जिसने आज ये बात सुन ली और उसने समझ लिया कि अल्हम्दुलिल्लाह आज बड़ा नुकता समझ आ गया मैं रोता हूँ गुनाह 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 तो मैं इसकी जड़ क्यों ना देखूं जो अल्लाह के नबी फरमा रहे हैं कि गुनाह पे ना रो बल्कि उस चीज को अख्तियार कर जिसका मैं तुझे हवाला दे रहा हूं जो चीज मैं तुझे बता रहा हूं वो क्या है कि यकीन को बुलंद कर। अब यकीन की क्या करेंगे दुआ मांगो किस कैसा अल्लाह के नबी ने क्या पॉइंट बताया कि तू कर नहीं सकता है करने वाली जात कौन है तो दुआ मांग अल्लाह से कि वो सुनेगा तेरे यकीन को बुलंद करेगा तो बच जाएगा। आज दोस्तों इस पे अमल करना चाहिए इस बात पर करेंगे ना इंशाल्लाह इस पे अमल करना चाहिए। अब दूसरी चीज क्या रहेगी बीच में दुआ के बाद आप सोचना है कि इसका असबाब क्या है जिससे यकीन बुलंद उसको अख्तियार कर। कर्म तो ये हो गया कि उसने हमें दुआ कहने का तरीका सिखा दिया اب ہم چاہتے ہیں کہ واقعی یقین آ جائے تو اس کا سبب اختیار کریں، واقعی ہم چاہتے ہیں کہ شادی ہو تو اس کا سبب اختیار کریں، واقعی ہم چاہتے ہیں کہ بچہ ہو تو اس کا سبب اختیار کریں، واقعی ہم چاہتے ہیں کہ ہم دکان ہماری ہو جائے تو اس کا سبب اختیار کریں، واقعی ہم چاہتے ہیں کہ ہم عالم ہو جائیں تو اس کا سبب اختیار کریں، تو واقعی اگر ہم چاہتے ہیں کہ یقین آ جائے تو اس کا ہم سبب اختیار کریں۔ اللہ کے نبی نے اس کا طریقہ بتا دیا کہ یقین کیسے بلند ہو، بتایا طریقہ۔ سبحان اللہ، اللہ کے نبی سن کے حدیث مقون نکلتے ہیں بہت سے، اور یہ زندگی ہے ہمارے سامنے سارے مشاہد کی۔ دو چیزیں ہیں جس سے انسان کی یقین بلند ہوتا ہے۔ نمبر ایک، کسی صاحب یقین کی صحبت میں بیٹھنا شروع ہو جاتا ہے، کسی صاحب یقین کی صحبت میں بیٹھنا شروع ہو جاتا ہے۔ کیونکہ حضرت کو میں نے جب گولی کھاتے دیکھا، میرا یقین گولی پہ تھا، حضرت صاحب کو یہ ایکشن دیکھا اور ان کی معرفت ملی، مجھ پہ ایک دم یقین ہو گیا کہ کوئی چیز نہیں، یہ چیز الحمدللہ ثابت کر دیا حضرت صاحب نے۔ اچھی یقین کو بلند کرے آدمی، سمجھے؟ کس کی صحبت کام آئی؟ صاحب یقین کی صحبت کام آتی ہے، اللہ والے کی صحبت کام آتی ہے، دوستی کام آتی ہے، محبت کام آتی ہے۔ پہلا سبب سمجھ آ گیا نا؟ دوسرا سبب یقین کو بلند کرنے کا وہ کیا ہے؟ ذکر اللہ۔ ظاہر اس کے پاس اور کیا اوزار ہے؟ دو چیز ہو گئی کہ کسی صاحب نسبت کے ساتھ انسان بیٹھے جس کا یقین بلند ہو، جتنا اس کا یقین بلند ہوگا اتنی آپ کی اگر صحبت ہوگی اس کے ساتھ ہوگی، آپ کی یقین میں بلندگی ہونا شروع ہو جائے گی۔ صحبت میں ایک اثر رکھے اللہ پاک نے، ویری افیکٹو، سب سے زیادہ افیکٹ چیز جو انسان کے اندر جو ودیت کرتی ہے نا، ٹرانسپرنٹ ہوتی ہے انسان کے سینے کے اندر، وہ کسی انسان کی صحبت ہوتی ہے۔ میں آپ کو بتا دوں، بڑی جلدی سے اثر کرتی ہے، وہ چیز بہت تیزی کے اندر جاتی ہے۔ کسی اللہ والے کے پاس جھلک پڑی نہیں اور قسمت بدلی نہیں، وہ حالات ہیں، قسم خدا کی بڑی اثر رکھے اللہ پاک۔ کم سے کم درجہ یہ ہوگا انسان کا کہ بہت ہی نالائک انسان ہو، بالکل پھڈا آدمی ہو، کہ وہ بالکل کچھ کرنا ہی نہیں چاہتا ہو، پھر بھی اس پہ اتنا اثر ہو جائے گا، اتنا اثر ہو جائے گا کہ اس کا دل کرے گا کہ ایک دفعہ پھر میں یہ کام کر کے دیکھوں، مجھ سے مل کے دیکھوں، باقی بیٹھوں۔ اور یہ بتدریج بڑھتا ہے پھر صحبت کے ساتھ، آج کچھ اثر ہوگا، کل کچھ اثر ہوگا، کیونکہ جیسے جیسے آپ الحمدللہ اس کے ساتھ بیٹھنا شروع، بیچ میں گیپ نہ آنے دیں، گیپ آئے تو پھر شیطان آ جاتا ہے۔ اس لیے کہتے ہیں استقامت، صحبت شیخ کی جو استقامت ہے، جو حاضری ہے۔ دیکھیں ایک بات بڑی زبردست حضرت نے بتائی تھی کہ ہر چیز کی قضا ہے، قضا سمجھتے ہیں آپ، کس کو آپ دوبارہ ریپیٹ کر سکتے ہیں، لیکن حضرت نے فرمایا ایک چیز کی قضا نہیں ہوگی، جو گیا اس صحبت، اس چیز کو تو ختم کر گیا، وہ دوبارہ نہیں ملے گی، اور وہ کیا ہے؟ اس کی قضا نہیں ہوتی، اور وہ کیا ہے؟ صحبت شیخ کی قضا۔ اس کی جو ہے پھر وہ جو اس وقت لوز کر گیا نا، اس کی صحبت کی نہ بیٹھنے کی وجہ سے، اس کے پاس نہ جانے کی وجہ سے، اس کی صحبت کو چھوڑنے کی وجہ سے، وہ چیزیں اب تو یاد نہیں۔ جیسے آج کا یہ ذکر تھا ہمارا، اللہ والوں کی اس میں نعمتیں آتی ہیں، رحمتیں آتی ہیں، برکتیں آتی ہیں نا۔ جو حضرات بھی جہاں بھی اس مجلس میں بیٹھے تو وہ کیا تھے؟ وہ مشائخ کرام کی صحبت میں بیٹھے ہوئے تھے، الحمدللہ ان کی رحمتیں تھیں، ان کی برکتیں پہنچنی تھیں۔ تو جو آج شامل نہیں ہوئے اسے، اس سے کیا ہو گئے؟ محروم ہوں گے۔ جو آج کی تجلیات تھیں، جو آج کی رحمتیں تھیں، جو آج کی برکات تھیں، وہ اب کل آئیں گے تو وہ نہیں ملیں گے۔ وہ اللہ تعالیٰ کی شان، نئی شان کے ساتھ ہر آن میں اترتا ہے اللہ تعالیٰ، کل یوم شان، وہ تو ہر شان اس کی مختلف ہے، ہر لمحہ مختلف ہے۔ اور دنیا میں سب سے پہلے جو اللہ تعالیٰ کی شان، تو عجیب بات بتا رہا ہوں، دنیا میں اللہ پاک کی شعون جو اترتی ہیں، سب سے پہلے جو تجلی شان کی ہوتی ہے، وہ کسی اللہ والے کے قلب پہ ہوتی ہے۔ آپ کو بتا بیش شعون بن جاتا ہے اللہ والے کا قلب، اس سے نکلتی ہے۔ تو وہ جو شان اتری تھی اللہ تعالیٰ کی اس قلب پر، وہ دوبارہ نہیں ملتی انسان۔ تو اس لیے کوشش یہ کرنی چاہیے کہ بھائی مضبوطی کے ساتھ کسی اللہ والے کو دامن پر، اس میں سب سے بڑا، چونکہ یہ تو بہت قریب لے جانے والی چیز ہے، اللہ تعالیٰ کے بہت قریب کر دینے والی چیز ہے، تو اس میں سب سے زیادہ شیطان کے حملے آئیں گے، आपको बता दूं, सबसे बड़ा रुकावटें आएंगी इसमें, वो साबिस आएंगे, बड़ी बड़ी चीजें आएंगी जो हमें इस चीज से रुकेंगी। ये ना करें इख्तियार, सुस्ती है, गफलतें, ना जाने। हम अपनी जिंदगी में लिख रहे हैं बात कि बेशक 10 मिनट मुझे जाना पड़े, 5 मिनट मुझे जाने पड़े, मैं 100 वक्त नहीं छोड़ सकता, पहुंचूंगा। बारिश हो, तूफान हो, कुछ भी ना हो, देख के थोड़ी देर देख के हजरत की शक्ल देखूंगा, देख के उसको चला जाऊंगा, वो लिखा जाता है कागज का। बस ये ना आने दे गैप बीच में। जो भी है जहां भी सुन रहे हैं इस वक्त ऑनलाइन सुन रहे हैं, बिल्कुल सोबत जा रही है, ऑनलाइन भी है, जिधर भी है अल्हम्दुलिल्लाह बिल्कुल फर्स्ट क्लास जा रहे। मैं गवाही से और कसम खा के कहता हूं कि लोग शाहिद और गवाह हैं इस चीज के। कितनी कितनी दूर इलाके हैं आप देखें, हिंदुस्तान का इलाका कहां, हैदराबाद, दक्कन, उन लोगों से लोग फोन करते हैं कि हजरत आज का आपको बयान सुना, अल्हम्दुलिल्लाह इतने बहुत बर्बाद हो चुका था ना शख्स, बर्बाद हो चुका था, लेकिन आपकी आज सुबह में जिक्र बैठा हूं, अल्हम्दुलिल्लाह मेरे दिल से सारी चीजें निकल चुकी है। कैसे असर ना हो जो अल्लाह ने इंतजाम किया। तो हम तो यही है, कितना आसान है, कुछ भी नहीं है, आपसे टेलीफोन तो है ना आपका, टिक किया सूफी लगे डॉट, चलो अभी गाड़ी में बैठे हैं, आज नहीं आ सके, डर दी होगी, हॉस्पिटल जाना है, किसी बच्चे को लेके जाना है, बहुत सख्त मजबूरी आ गई, कहा मुड़ सकते, टेलीफोन निकालना टक करके अल्हम्दुलिल्लाह अपने शेख की सोबत पे आ जाए, जिक्र सुनना शुरू। पछताएंगे वही लोग आखिरत के अंदर कि जिन्होंने अल्लाह ताला कितने आसान सबाब को भी रिजेक्ट कर दिया होगा दुनिया के अंदर। दुनिया के हालात बदलते हैं दोस्तों, ये हम लिख लेना चाहिए, क्योंकि ये दुनिया कांस्टेंट बदलती रहती है। बड़ी बड़ी खराफात आएंगे, बड़े बड़े लम्हात आएंगे, बड़े बड़े गुनाह आएंगे, ये तो कुछ भी नहीं, इससे खराब जमाने आएंगे। आज से 50 साल देख लें वो कैसा जमाना था, उससे पीछे जाए कैसा जमाना था, ये बढ़ते जाएंगे। लेकिन अल्लाह बड़ा करीम है, उसने वादा किया कुरान में कि मैं पहुंचाऊंगा दीन तुम तक, तो वो उसी तरीके से सबब पैदा फरमाता रहेगा। जो सबब जिस जमाने में पैदा हो जाए अल्लाह के करीब करने वाले, उस इंसान मुंह ना मोड़े, उससे गाफिल ना हो, उससे सुस्ती ना करे। बात समझ आई भैया? नहीं आई? यकीन समझ आ गया? यकीन का सबाब समझ आ गया? किससे हैं? दो चीजों से, सोबत शेख और जिक्रुल्लाह। जिक्र को शेख आपको सिखा देता है, बता देता है, पाबंदी अख्तियार करें इस पर। सबसे बड़ी हमाकत है कि डॉक्टर आपको इलाज दे रहा है, वो आपकी सेहत की गारंटी दे रहा है कि आप बहुत बेहतरीन सेहत में, कैंसर आपका खत्म हो जाएगा, और आप दवाएं ना खाएं, वो तो अल्लाह गारंटी दे रहे हैं आपको कि तू मेरा जिक्र कर, मैं तुझसे जहन्नुम को दूर कर दूंगा, जहन्नुम को ठंडा कर दूंगा, बल्कि जहन्नुम पुकार के गई कि इस जाकिर को जल्दी जल्दी निकाल, मेरी जहन मेरी आग को ठंडा कर रहा है। अब पुलिसवाले चीखे जहन्नुम, जल्द जल्द जल्दी निकल, जल्दी निकल, किधर से आ गया, किधर से आ गया, मेरी जहन्नुम की आग को भी ठंडा कर रहा है। इस कदर नूर उसमें आ जाता है अल्लाह के जिक्र से उस इंसान के अंदर। तो लेकिन क्या है कि यकीन कम होता है ना हमारा, तो जिक्र की बात भी समझ नहीं आती, ये कैसे हो सकता है, ये अल्लाह वाले क्या कर सकते हैं, जब सारे उसे अल्लाह कुरान एक तरफ है, करोड़ों इंसान एक तरफ है, अल्लाह का नबी एक तरफ है, सहाबा कराम एक तरफ है, जिन्होंने इस पर अमल किया उस मुकाम पर, लेकिन उसको वसवसे कह रहा है, छोड़ो जी ये तो गलत बात है, वही इंसान कौन सी हदीस है जिसे ये सही, ये क्या कौन कहता है जी, ये तो जी बिद्दत, यानी उनको समझ नहीं, दिमाग में लाने देता शैतान, अस्तग़फ़िरुल्लाह ताला। तजर्बा करो, बैठ के देख लो, ये तो उनको सही करो, तो जो अल्लाह ताला कहते हैं वो तो हक होता है इंसान इंशाल्लाह। क्यों जी राजे साहब, निकलता जहन से निकलता है, निकलता, ये तो वो दरवाजा है अल्लाह के जिक्र का, आता किसी वजह से, वो जाता किस तरह है उसका पता ही चलता कि मैं आया क्यों था और मैं जा कैसे रहा हूं, उसका तो शैल ही बदल जाता है बेचारे के जिक्र की मजलिस से। बहुत बड़ी चीज है, तो इसमें क्या करना चाहिए, ये नहीं हमसे होता नहीं है, पाबंदी नहीं है, फला नहीं है, तो जाओ जन्नत में ऐश करो, आपकी मर्जी, इसके मेरे पास तो कोई आश नहीं है, गो फॉरवर्ड। रुकावट तो आएंगी, सुस्ती आ रही है, फला आ रही है, ख्याल आता नहीं, शैतान आ रहा, उन सबके इलाज इसी में, मर जाओ तो मरते हुए तस्वीर कर लो अल्लाह 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 अल्लाह, उसको ना छोड़ो, कर ले शैतान जहां तक ले जाएगा। हम क्या करते हैं, खुद का शुक्र भाग रहे हैं, बड़ा अच्छा, शैतान ने कितना अच्छा इलाज बताया, यार तू नाकाम होगा, तू बस मर जा। बताओ कहाँ भेज रहा है उसको, जन्नू भेजेगा, मर जा। ये खुदकशी जो करते हैं लोग ऐसे ही करते हैं। नहीं यार जिक्र भी कुछ नहीं है यार, नमाज भी कुछ नहीं है यार, मेरा तो फला भी नहीं हो रहा काम, ये बस तू मर जा। चेतावन उसको है, मर जा। अल्लाह अकबर, उसको मार रहा है, वो मरने के लिए तैयार हो रहा है। मैं हैंग करता हूँ अपने आप को, यार मैं को गोली खा के मर जाता। हंसी वाली बात है नहीं, जिसकी यकीन बुलंद हो वो हंसेंगे, तो कितना पागल आदमी है, अल्लाह ने उसको लाइफ दिए, खा पी यश कर माशाल्लाह, ना हुई नहीं, ये तू कुछ नहीं कर सकेगा, ये तेरा कुछ भी नहीं होगा, फलाम नहीं होगा, अल्लाह से मांगो सब कुछ होगा, यकीन बोल। समझ आ गई बात। अब चलते हैं दूसरी बात। मेरा अंदाज है टीचरों वाला, क्योंकि मैं पढ़ाता रहा हूँ ना कॉलेज में। तो सिस्टम है, सिस्टम के साथ चलता हूँ और चीज़ को समझाने की कोशिश करता हूँ, बताता हूँ। अर्से तक लेक्चरर रहा हूँ, प्रोफेसर रहा हूँ, कॉलेज में पढ़ाता रहा हूँ। तो मेरे स्टूडेंट थे, मतलब ये मुझे तो क्लास लगती है, स्टूडेंट होते हैं, ये तस्व क्लास है मेरे। मैं उस तरह तकरीर नहीं करता हूँ। आप नोट किया, जब नया पहली दफ़ा आदमी आते हैं, कहते हैं कैसी तकरीर करता है, इस किस्म नहीं होता ना, उठ के चले जाते हैं कि तकरीर तो नहीं, आवाज़ होना चाहिए। मेरा चलता है मुख्तलिफ, मेरा स्टाइल बहुत मुख्तलिफ अल्हम्दुलिल्लाह। मेरी बात समझ रहे हैं आप। दूसरी बात, दूसरी चीज़ क्या बताई थी जनाब, बाकायदा मेरी बातें ऐसी होती हैं कि अल्हम्दुलिल्लाह इसमें नोट बना सकते हैं बैठ के बेहतरीन तरीके से, क्योंकि वो लेक्चर में नोट ही बनाते थे ना, कुछ लेक्चर देता था। दूसरी चीज क्या जी, आफियत है। अब आफियत क्या क्या, इसके लिए क्या करें, दुआ, दुआ के बाद हमें सवाल क्या करना है, असबाब, इसका सबब क्या है, बोले सुभान अल्लाह, इसका सबब क्या है, माशा, उसका सबब क्या हो गया, अहलुल्लाह होना चाहिए, जिक्रुल्लाह होना चाहिए, इसका सबब क्या है, क्या खूबसूरत सबब है इसका, सुभान अल्लाह। फरमाए इसका सबब आफियत हासिल करने का, जिस तक ताल्लुक रखती है तेरे बातें, तमाम गुनाहों को ख़त्म कर देने का नाम आफियत है, याद रखना जी। जिसने जिस्म की सेहत का नाम कहते हैं ना, तो सारी जिस्म की सेहत का ताल्लुक याद रखें आपको हमारे बातिन से है। हम कहते हैं पेट खराब हो गया, पेट कहाँ है, यहाँ माथे पर है। बताएं कहाँ पेट, पेट अंदर है या नहीं, अंदर से खराब होता है ना पेट, अंदर हर चीज फिजिकल भी अंदर है, रूहानी भी अंदर, अल्लाह पाक ने रखी है। तो आफियत का मतलब है तो अपने अंदर को सही कर, किसको सही कर, अपने बातन को सही कर, सुभान अल्लाह। जब इंसान आफियत में आता है तो सारे बातनी गुनाह से निजात पा जाता है, जब यकीन बुलंद होता है तो सारे जहन्नुम से निजात पा जाता है। दो चीजें साथ चलती हैं, देख ले, यकीन आएगा तो जहन्नुम की सजाओं से निजात पा जाएगा, आफियत आ गया तो सारी बातनी बीमारियों से निजात पा जाता है। तो जब जाहिर जहन्नुम से हो गया, बातनी सब खत्म हो गया, तो इंसान तो माशाल्लाह पक्का जन्नती बन गया, दुनिया के अंदर पूरी सलाह होगी, कैसा अच्छा। देखिए अल्लाह के नबी की सरसों की छोटी सी बात ने कहां कहां इंसान को देख कर सल्लल्लाहु अलैहि वसल्लम, कितनी बड़ी चीज है ना, रहमतुल्लाह आलमीन, सुभान अल्लाह। देखा आप क्या शान है आपकी माशाल्लाह, कैसी उम्मत के लिए नुस्खे बयान किए। अब बताने वाले कौन है, अबू बकर सिद्दीक रज़ी अल्लाह ताला, खासकर हदीस है उनके साथ मंसूब है। अब क्या आफियत के लिए कौन सा सबब अख्तियार करें, जवाब आता है इसका, फिर हदीसों जवाब आता है इसका, कि आफियत की सलाह चाहते हो, बातिन की सलाह चाहते हो, सुभान अल्लाह, तो उसका एक सबब है, क्या है, इत्तबाए सुन्नत सल्लल्लाहु अलैहि वसल्लम। जब इंसान नबी पाक की सुन्नत तैयबा पर अमल शुरू कर देता है, उसके मुताबिक जिंदगी गुजारना शुरू कर देता है, तो उसकी सारी बातनी बीमारी जो खत्म होना शुरू हो जाती है। अजीब बात है, कल्ब की इसलाह, अंदरूनी सारी गुनाहों की इसलाह जो है किस पर डिपेंड करती है, नबी करीम की सुन्नत पर। और सुन्नत एक चीज़ का नाम तो नहीं है ना, कि हम सफ़ेद लिबास पहन लें, इमाम पहन लें, दाढ़ी रख लें, माशाल्लाह अल्हम्दुलिल्लाह ज़ाहिर ठीक हो रहा है, अल्लाह का बड़ा फजल है, नूर आ जाते हैं इंसान की, इमामें आ जाते हैं, शक्ल बन जाती हैं, सफ़ेद लिबास पहन लेते हैं, लिबास सारे सही हैं, लेकिन देख लें आप ज़मीन आसमान का फ़र्क नज़र आता है, सब चल रहे हैं बीच में, जिसमें जिसने सफ़ेद इमामा सफ़ेद लिबास पहना होगा और 50 आदमी गुजर रहे हैं, किसने कुछ पहना है, किसमें वो अलग नज़र आएगा, आप नज़र आएगा नहीं है, ये इमाम वाला कौन शख्स है, 100 آدمی اس بیچ نظر آئے گا, یہ کون ہے یار بیچ میں آدمی آتا ہے نا, تو یہ یہی نہیں نظر آ رہا. سبحان اللہ, آج کے لے جائیں حشر کے میدان میں بھی ایسی نظر آئے گا. اللہ میرے بھائیو, اللہ نے بہت بڑی نعمت دی ہے, حشر کے میدان میں بھی انسان وہاں سے ہی نظر آئے گا, یہ کون ہے, یہ مصطفیٰ کے غلام جا رہے ہیں. یہ کون ہے, کہ شرماتے تھے امام, یہ شرم آتی تھی آپ کی سنتوں سے, دنیا کیا کہے گی, یہ ضروری تو نہیں ہے نا, یہ شرمانے والے لوگ پیچھے جائیں گے, یہ ہیں اصل لوگ آپ کے عاشق جو تھے. وہ گالی پڑے گی کہاں ہے سب لوگوں کے, مزہ تو وہیں آئے گا ماشاء اللہ امام باندھنے کا. مکی مدینے میں تو سارے باندھتے ہیں لیکن وہاں بھی نہیں باندھ سکتے. بات چیز بے نیاز, جب یقین بڑھ جاتا ہے تو ہر جگہ مکہ مدینہ بن جاتی ہے. بولے سبحان اللہ, پھر فاصلے ختم ہو جاتے, یقین کی بات ہے نا, ثواب تو ہر جگہ ملتا ہے, ہر جگہ انسان اپنے لباسوں کو پہن لیتا ہے, اتنا یقین بڑھ جاتا ہے اپنے بچوں کو پہناتا ہے, چھوٹے چھوٹے بچوں کو پیدا ہوتے ہی. ایک صاحب میرے پاس ہے, بچے وہاں تین گھنٹے میں پیدا ہوئے, لیکن امامہ اس کے سر پہ تھا اسی سائز کا. پہلے تین گھنٹے کے بچے اور امام پہنا, یہ کیا چیز تھی, یقین تھی. تو کیا اس کی برکت ساری زندگی نہیں بلکہ ساری عمر جائے گی انشاءاللہ. تو یہ تو بڑی بات ہے کہ جیسے آج پہچان رہے آپ 100 بندوں میں, یہ سفید کیا لباس والا کون ہے امام والا, اسی طرح انشاءاللہ حشر میں پہچانیں گے, حشر میں پہچان جائیں گے, یار یہ کون ہے, تو آواز آئے گی کون نہیں پہچانتے, یہ تو غلامان مصطفیٰ ہیں. اللہ حقیقت میں یہ پیار کرنے والے لوگ ہیں نبی پاک سنت سے. تو بھائی امامہ بانا کریں انشاءاللہ, پریکٹس شروع کر دیں. اچھا جو نہیں پہنتے اس کی پریکٹس ایسے شروع کریں, بھائی نماز تک رکھ لیں, گاڑی میں رکھ لیں اپنے, جب نماز پڑھنے آئے تو پہن لیں, اتنا تو کر سکتے آدمی نا. یہاں تو کوئی نہیں ہنسنے والا, کیوں بولا ہے کوئی ہنسنے والا, آپ تو خود ہی ہنسیں گے آپ کیوں جی, یہاں تو آدمی خود ہی ہنسے گا پھر, ورنہ یہاں تو کوئی بھی ہنسنے والا نہیں جو آپ پہ ہنسے. ابھی گاڑی یہیں رکھ لیں امام, یہیں بلکہ ہم نے تو اپنے خان یا 5-6 امام رکھنے, جو بھی نماز پڑھ رہے ہیں دیکھ لیں آپ, سب پہنیں گے پھر. آپ مجھے اجازت دیں تو میں رکھتا ہوں آپ کی مسجد میں, ان شاء اللہ اجازت لینی پڑتی ہے اماموں کے لیے, تو باقی سب چیز کی اجازت ہے لیکن سنت کی اجازت نہیں ملتی بھائی, سنت کے ذکر کے لیے اجازت لینی پڑتی ہے آپ کی مسجدوں میں, اجازت کے نہیں ملتی یہ چیز. جس چیز کے لیے مسجد بنی ہے نا وہ اس کے لیے اجازت لینی پڑتی ہے. آج انداز الگ ہے مسلمانوں, تو قیاس کر رہا تھا کہ بھائی اس کی کیا. ہاں تو نبی کریم صلی اللہ علیہ وسلم جو سنت شریفہ ہے اس سے جو انسان کا باطن بننا شروع ہو جاتا ہے. اگر عافیت کوئی چاہتا ہے تو اپنی زندگی کو, ہاں صرف یہی نہیں ہے لباس عمارت کر رہا تھا, بلکہ کیا ہے, زندگی کمپلیٹ ہماری سنت پہ ہو, کمپلیٹ سونا جاگنا بیٹھنا کھانا پینا, خرید فروخت تجارت معاملات معاشرت عبادات اخلاقیات, یہ لکھ رہے ہیں رٹے سے جتنے میں ٹاپک بتائیں آپ کو, یہ ساری کی ساری پیارے آقا صلی اللہ علیہ وسلم ہمیں یہی سکھانے آئے تھے, صرف نماز سکھانے نہیں آئے تھے. آپ کو تو میں نماز سکھانے تھوڑی آئے اسے, تبھی تو اللہ پاک نے فرمایا کہ بھائی ان کی نقل کریں آپ, بس اتنا فرمایا ان کی نقل کریں آپ. اس درجے پہ آپ پہنچ جائیں گے اگر آپ نے ان کی نقل پہ کرنا شروع کر دیا, اس درجے پہ یہ ان کی نقل اس درجے پہ تمہیں پہنچا دے گی, یہ بات کر رہی نا عافیت کی, اس درجے پہ اللہ تعالیٰ کہہ رہا ہے کہ اس درجے پہ میرے حبیب محبوب کی نقل تمہیں اس درجے پہ پہنچا دے گی, اس درجے پہ پہنچا دے گی کہ جو تمہارا مقصود ہے, اور تمہارا مقصود کیا ہے کہ اللہ تم سے پیار کرنے لگے. ہے نا قرآن میں نہیں تم تحب اللہ, کہ کوئی چیز ایسی نہ ہو جو آپ کی سنت کے مطابق نہ ہو, بلکہ ایک طریقہ بنا لے, بڑا آسان طریقہ ہے. جب کوئی کرنے لگے نا اس کی سنتیں کیا ہیں یار, ہم سونے جا رہے ہیں نا, ایک دم ہی سوچیں اس سونے کی سنتیں, روز سونے کی سنتیں کیا ہیں یار, سونے کی سنتیں سرما لگانا, وضو کرنا, مسواک کرنا, فون رو جائیں چلو یار کرتے ہیں الحمدللہ. تو ہر کام گاڑی بیٹھ لیں اس کی سنت کیا ہے یار, کہ سنت ہر چیز کی ہے الحمدللہ. پانی پینے لگے یار اس کی سنت کیا ہے, ذہن میں ایک پکچر چلے اسی وقت آپ کو, آپ ہم بے لگام نہ سمجھیں اپنے آپ, جیسے سڑک پہ چل رہے ہیں نا تو ہمیں پتہ ہونا چاہیے کہ کیمرہ کہاں لگا ہوا ہے, سوچتے ہیں نا آدمی اسپیڈ کہاں کم کروں, کیمرہ کہاں لگا ہوا ہے, ریڈ لائٹ کدھر ہے, اس کے مطابق انسان چلتا ہے. تو ہمارے لیے کیا ہر لمحہ جب بھی کوئی بات کرنی ہو کرنا ہو جو ہم کرتے ہیں, کھاتے ہیں, سوتے ہیں, بیٹھتے ہیں, اٹھتے ہیں, بات کرتے ہیں, لڑائی کرتے ہیں, جھگڑا کرتے ہیں, چور سے تعلق ہو, بیوی سے تعلق ہو, بچوں سے تعلق ہو, خود اپنے فیصلہ آدمی نہ کرے, بس یہ کس طرف رجوع کرے, آخر نامدار کی سنت پہ کرے کہ آپ کے اس میں طریقہ کیا تھا, اس لڑائی کو ختم کرنے کا طریقہ کیا تھا, اس معاملے کو طے کرنے کا طریقہ کیا تھا, اب اس میں آپ کا کتنا ہی نقصان جا رہا ہے, اس میں حکم آتا ہے کہ یہ طریقہ یہ تھا کہ تو اپنی بیوی سے معافی مانگ, بولے سبحان اللہ, اور میں گڑا جھگڑا ہو رہا ہے بہت زیادہ, اور وہاں طریقہ آپ نے اختیار کرنا سنت کا, تو سنت کا حکم یہ آ رہا ہے کہ نبی ہم کا طریقہ وہ والی تھا کہ تو نے اپنی بیوی سے اس مقام پہ معافی مانگنی ہے, آپ نے اگر سبحان اللہ سنت پہ عمل کرنے والے ہیں, آپ کہیں سب چیز الگ, غرور الگ, تکبر الگ, آپ جا کے مجھے معاف کر دیں, آپ دیکھیں سبحان اللہ زندگی بدل جائے, زندگی سنور جائیں گی, انسان کے جوڑے ختم ہو جاتے ہیں, معاملہ سارے ختم ہو جاتے ہیں, رک کے پوچھے آدمی کیا سنت کیا نبی پاک صلی اللہ علیہ وسلم, اتنے یوز ہو جائیں گے کہ آپ ہر قدم اٹھاتے سوچیں گے کہ نبی سنت کیا ہے, آپ کس پر کیا سنت ادا کرتے تھے, مجھے اپنے بال بچوں کے ساتھ کیسے رکھنا چاہیے, میری بیوی کا حق کیا ہے سنت کا, میری بیوی باہر جانا چاہیے, باہر کمانا چاہیے, پردہ کرنا چاہیے, ادھر کرنا چاہیے, نیچے آنا چاہیے, اپنی زندگی کے بارے میں نہ سوچیں, حالات کے بارے میں نہ سوچیں, بلکہ کیا سوچتے ہیں کہ اس پہ گائیڈنس کیا دینے اللہ کے نبی, اس پہ سنت کیا آ رہی ہے ہماری, اس کے خلاف آپ نے کیا نہیں اور جہنم کے اندر گئے, یہی تو مسئلہ ہے سر, آفت کہاں سے آئے گی, گھر میں برکت نہیں ہو رہی جی, فلاں نہیں ہو رہا جی, کاروبار نہیں ہو رہی, کاروبار میں برکت, کاروبار میں برکت اس نہیں ہو رہی کہ خلاف سنت ہے, خلاف سنت کام کر رہے ہیں, اس کو بائی پاس کر رہے ہیں, اپنی نفس کو دیکھ, گھر میں سنت گھر اس لیے کہ آپ سنتوں کو خطا کر رہے ہیں, آپ دیکھ نہیں رہے کیا کیا کرنا ہے, میرے بچے بڑے نافرمان ہیں سنتے نہیں ہیں, ڈیفینیٹلی آپ نے سنتیں قطع کر رہے ہیں, بچوں کے ساتھ اس طریقے سے ڈیل نہیں کر رہے جس اللہ نے سنت ہے, اثر ہو نہیں سکتا کسی معاشرے کا, میرا بچہ یہ ہے میرے فلاں, کیونکہ اس جگہ پر آپ اس طریقے کو نہیں اختیار کرے جس کا حکم اللہ نے دیا ہے, فتبعو نہیں کہ جو کام بھی تو کرنا چاہتا ہے, سلیکٹ وے, سلیکشن از مائن, اللہ تعالیٰ کہتے ہیں میرا سلیکشن ہے, تم بتاتا ہوں کریں گے بھائی, آئندہ زبان پہ ہماری شکایت نہیں ہے جی میرا کام یہ نہیں ہو رہا, میرا فلاں نہیں ہو رہا, میری بچی نہیں ہو رہی, میرا فلاں نہیں ہو رہا, ہم سب سے تھپڑ مارے اپنے منہ پہ, تو بدتمیز جس چیز کی شکایت کر رہا ہے تو نے وہ نبی ہم وہ سرکار اللہ پاک کو طریقہ اختیار کیا کہ اس کو سنت کے طریقے سے کیوں نہیں کر رہا, میرا بچہ یہ میرا بچہ کہ تیری بچی تیری بیوی تیرا بیٹا تیری بیٹی, مجھے یہ بتا کہ اللہ کے نبی کی سنت یہ ہے کہ اس طرح بچوں کو پال, اس طرح شیطان بنا, اس طرح یہ کام کر, تو اس طریقے سے باہر بھیج, ایسے لباس پہنا, یہ بائی پاس, یہ اس کا کوئی نہیں, تو کیا کریں, یہ تو جی معمولی بات, بس صحیح نہیں ہو رہا جی دعا کر دیں, دعا کو میں نے بتا دیا طریقہ بتا دیا نا آپ کو, دعا کو ہم نے غلط استعمال کرتے ہیں, غلط استعمال کرتے ہیں, ہم بس سمجھتے ہیں کہ اب ہاتھ اٹھاؤ چیزیں پہنچ رہی ہیں, جیسے 10,000 بعد نا گھنٹ دعائیں مانگتے ہیں نا, اللہ یہ کر دے, اللہ وہ کر دے, اس کے پیچھے ضرور یہ بات رکھا کریں, میں آپ کو بتا رہا ہوں, جب کوئی دعا مانگ رہے ہیں تو ذہن میں ضرور رکھیں کہ اس کے سبب کو اختیار کرنا پڑے گا, جب آپ کہتے ہیں اللہ مجھے جہنم کی آگ سے بچا, گھنٹے گھنٹے بند کرتے ہیں لائٹیں, ہمارے مولانا مانگتے ہیں دعائیں, اس پہ تھوڑا اختلاف ہو جاتا ہے نا, ہم تو صوفیانے والی بات کرتے ہیں سیدھی, میں کیوں وقت ضائع کر رہے ہیں, جو دعا مانگ رہے ہیں آپ کہتے ہیں مجھے جہنم کی آگ سے بچا, لیلۃ القدر میں اللہ نے آپ کو توفیق دے دی دعا مانگنے کی, یہ بہت بڑے کرم ہے, اس کے بعد کیا ہے اللہ کا شکر کرتے ہوئے اب سبب دوں گے کہ جہنم سے بچنے کا سبب کیا ہے, اس کو اختیار کر, جہنم سے بچ جائیں گے, اور جب بندہ وہ سبب اختیار کرتا ہے اللہ کا رحمتیں اترنا شروع ہو جاتی ہے, اس پہ یقین کریں, منزلیں آسان ہونا شروع ہو جاتی ہیں, اس طرح تو میرے بھائیو بات یہی تھی مختصر کہ اللہ تعالی ہم سب کو توفیق دے, اور یہ دو دعائیں ہیں, ان دعائیں میں پورا دین ہے ہمارا, دین و دنیا کی عافیت ہے, بات ظاہر و باطن کی صفائی ہے, جہنم سے بچنا ہے, دو دعائیں مانگنی ہیں, کون سی, یقین کی اور عافیت کی, اور ان کو حاصل کرنے کے لیے وہ اسباب اختیار کرنے, اسباب بتا دیے, جو بھائی سیریس ہوگا, سنجیدہ ہوگا, آج اس میسج کو سمجھا ہوگا الحمدللہ اس کی زندگی بدل جائے گی, ورنہ بھی وہ بندر کا بندر ہی سن کے چلا جائے کوئی بات نہیں, اللہ تعالیٰ خیر کرے گا, اللہ تعالی ہم سب کو توفیق نصیب ہوئے ہم اس پہ عمل کریں. وآخر دعوانا الحمدللہ رب العالمین. اللہم لک الحمد لک الشکر.